وسلام على عباده الذين اصطفى أما بعد. قال النبي صلى الله عليه وسلم يد الله على الجماعة سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللہ رب العزت نے ہمیں اور آپ کو خیر امت بنایا اور سارے دین آسمانی مذاہب میں سب سے بہتر مذہب اللہ نے ہمیں نصیب فرمایا. اس مذہب کی جس دین و شریعت کی سب سے بڑی خصوصیت امتیازی شان کہ اللہ نے ہمیں آپ کو ایک کامل مکمل اور جامع شریعت عطا فرمائی, ایک کامل مکمل دین کے سائے میں اللہ نے ہمیں آپ کو کھڑا رکھا. کامل اور مکمل شریعت کی پہچان یہ ہے کہ جو انسانی زندگی کے ہر شعبے, انسانی زندگی کے ہر موڑ, انسانی زندگی کے ہر حصے کے بارے میں رہنمائی کرتی ہو, اور صرف رہنمائی نہیں کرتی بلکہ اس پر چلنے پر ہمت افزائی بھی کرتی ہے, اجر و ثواب کا وعدہ بھی کرتی ہے. یہ ہے جامع اور مکمل شریعت. جس قوم کو یہ جامع مکمل شریعت دی گئی ہو اور اس نے اس کے تقاضے کو سمجھا ہو وہ قوم ہمیشہ زندہ تابندہ اور پائیدار رہتی ہے. ذرا میری اس گفتگو کو ابتدا سے سمجھنے کی کوشش کریں کہ ہماری شریعت کو اللہ نے صرف اور صرف عبادت تک ہی محمود رکھا ہو ایسا نہیں ہے, بلکہ عملی زندگی کے ساتھ, عبادتی زندگی کے ساتھ اللہ نے سماجی زندگی, قومی زندگی, ملی زندگی, علاقائی زندگی, ملکی زندگی اور عالمی زندگی, ان تمام کے بارے میں اللہ نے زندہ قوم مسلمانوں کو رہنمائی فرمائی ہے, اور اس کی مثالیں دور نبوت سے ملتی ہیں. نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے سے ہمیں اس کی مثالیں ملتی ہیں کہ ایک زندہ قوم, ایمان والے لوگ جب اپنی سماجی, اپنی ملکی, اپنی قومی, اپنی علاقائی زندگی گزاریں گے تو ان کی زندگی گزارنا گزارنے ان کی زندگی دو حصوں میں بٹی ہوگی, اپنوں کے ساتھ بھی اور دوسروں کے ساتھ. اپنوں کے ساتھ ان کا معاملہ کس طرح ہو اور دوسرے بھائیوں کے ساتھ بھی ان کی زندگی کس طرح گزرے, یہ دونوں ملکی اور قومی اور علاقائی زندگی کے دو حصے, اس کے بارے میں بھی اللہ اور نبی علیہ الصلوۃ والسلام نے بہترین رہنمائی فرمائی ہے. چنانچہ آپ دیکھیں مکی زندگی میں بنیادی طور پر جو محنتیں ہوئی ہیں مجاہدوں کے ساتھ, تمام تر صبر و تحمل کے ساتھ, ایمان و یقین پر, ذہن سازی پر, تحمل و برداشت پر, اپنی ہر طرح کی قربانی پر, یہ محنتیں مکی زندگی میں بطور خاص ہوئی ہیں. جب نبی اکرم صلی اللہ علیہ وسلم مدینہ منورہ حضرات صحابہ کے ساتھ हिजरत करते हुए तशरीफ ले आए और फिर आपके आने के बाद सहाबे किराम का सिलसिला मदीना की तरफ बढ़ता गया। तो आप देखें कि गोया सहाबा नबी अलैहिस्सलाम के साथ एक ऐसे इलाके, एक ऐसे खित्ते और कह सकते हैं एक ऐसे छोटे से मुल्क स्टेट की तरफ आए हैं कि जहां कौम मुश्रिक भी है, यहूद और नसारा भी हैं और बड़ी तादाद में यहूदियों के बड़े बड़े कबाइल भी हैं और वो यहूदियों के बड़े बड़े कबाइल तिजारती एतबार से और ज़राती एतबार से, खेती के एतबार से ये बहुत हाई लेवल पे चलते थे और उन्हीं यहूदियों का एक दबदबा था मदीना और अतराफ़ मदीना में। अब जाहिर है कि एक नया सा ग्रुप कह लीजिए उनकी निगाह में, एक नई सी जमात ईमान वालों की, मुसलमानों की, जब मदीना मनोवरा आती है, एक ऐसी जगह पर पहली दफा वो लोग आते हैं, तो पहने से बसने वाली जो कौम है, गौर से समझिएगा और उसको मैचिंग भी करते चलिएगा कि पहले से जो बसने वाली कौम है, पहले से जो आबाद रहने वाली कौम है, जाहिर है जो उनके जहनों में एक सवाल तो आएगा, ये जो कुछ नए किस्म के लोग वहां से यहां आ रहे हैं, बसते चले जा रहे हैं, बढ़ते चले जा रहे हैं, इनका नजरिया क्या है, इनकी थ्योरी क्या है, इनकी थिंकिंग क्या है, इनकी पर्सनल लाइफ कैसी है, इनकी सामाजिक या सोशल लाइफ कैसी है, एक दूसरों के साथ इनका बर्ताव कैसा है। कोई भी पहले से रहने वाली कौम दूर से निगाह जमाकर देखती है कि ये किस तरह के लोग हैं। यकीन जाने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उस जमाने में जो मुल्की और इलाकाई और कौमी और मिल्ली मुसलमानों की जमात का बेहतरीन अंदाज में जो आपने तारुफ कराया और यूं कह सकते हैं कि बड़ी खामोशी के साथ यहूद नसारा और अतराफ में रहने वाले गैर मोमिनी गैर मुस्लिम उनके सामने बेहतरीन अंदाज में इस्लाम का मुसलमानों का इंट्रोडक्शन करा दिया। आपने अपनी तरफ से चंद समझदार सलीका मंद हजरात सहाबा को मुंतखब किया और कहा तुम बनी कुनका के पास जाओ, तुम बनी नजीर के पास जाओ, तुम बनी कुरैज़ा के पास जाओ, तुम फला के पास जाओ, तुम फला के पास जाओ और जाने के बाद अपना मौका, अपना नजरिया, अपनी थ्योरी और इस्लामी जिंदगी के महासिन, उसकी खूबियां और एक साथ रहते हुए एक दूसरे की नुसरत और मदद और खैरखाही और गमखाही और ऊंचो नीच के बजाय मुसावात और हमदर्दी, ये जो इस्लाम के महासिन हैं और अखलाकियात हैं, इनको जरा तुम उनके सामने जाकर बताओ और ये बताओ कि हम कोई किसी से नफरत करने वाले, दुश्मनी करने वाले, लड़ाई करने वाले लोग नहीं हैं, बल्कि हम तो नफरतों को खत्म करने वाले हैं। जब ये पैगाम मखसूस सहाबा से अतराफ में बसने वाले कौम के दरमियान जब पहुंचा तो जरा अब उन्होंने पॉजिटिव सोचना शुरू किया, मुस्बत अंदाज में सोचना शुरू किया। फिर उसके बाद नबी अलैहिस्सलाम ने उन तमाम के जिम्मेदारों को बुलाया और बुलाने के बाद आपने एक एग्रीमेंट, जिसको मीसाके मदीना तारीख में कहा जाता है, आपने एक एग्रीमेंट तैयार किया उन कबाइल के साथ। अजीब बात यह है कि उस तमाम मीसाक को अगर पढ़ते हैं तो उसमें सिर्फ और सिर्फ 730 लफ्ज मिलते हैं, जो पूरा दस्तावेज तैयार हुआ था और जो पूरा एग्रीमेंट और सुलहनामा और मीसाक मदीना के नाम से जो तैयार हुआ था उसको जब हम गिनते हैं तो उसमें सिर्फ और सिर्फ 730 अल्फाज मिलते हैं। आज तक दुनिया की सियासत और दुनिया के अमन और शांति पर नजर रखने वाले किसी भी कौम के लोग जब उन अल्फाज पे गौर करते हैं तो कहने में मजबूर होते हैं कि ये 730 लफ्ज पर मुश्तमिल ये वो गोया बंधारण है कि जो राह की दुनिया तक पूरी दुनिया को सलामती दे सकती है। ये नबी अलैहिस्सलाम की निगाह बसीरत का आप अंदाजा लगा सकते हैं। मैं अर्ज करना चाहता हूं कि जिस वक्त हजरात सहाबा वहां तशरीफ लाए دوسری قومیں بھی پہلے سے موجود تھی, کس خاموشی کے ساتھ آپ نے حکمت عملی کے ساتھ ان کے برین کو واش کیا اور ان کے ذہن کو صاف کرنے کی کوشش کی اور بہترین سا میثاق اور بہترین سی مصالحت آپ نے ان کے درمیان قائم کی. میں اسے اتنا بتانا چاہتا ہوں کہ ہماری شریعت, ہمارا مذہب صرف اور صرف عبادت کی حد تک اپنی قوم کو محدود رکھتا ہو اور عبادت کی زندگی سے ہٹ کر جو سماجی اور معاشرتی اور جو قومی اور ملی اور دوسری قوموں کے درمیان رہنے والی مخلوط اور مکس جو زندگی ہے اس سے ہماری شریعت نے ہم کو نظر انداز کر دیا ہو ایسا نہیں ہے, بلکہ ہمیں رہنمائی دی ہے کہ اگر آپ اپنوں میں ہیں تو زندگی کس طرح گزارنا ہے, دوسرے بھائیوں کے ساتھ ہیں تو آپ کو زندگی کس طرح گزارنا ہے. یہی معاملہ آپ دیکھتے چلے جائیں کہ نبی علیہ السلام کے زمانے کے بعد سے لے کر حضرات صحابہ جہاں جہاں گئے ہیں اور جس قوم میں گئے ہیں, نبی اکرم صلی اللہ علیہ وسلم نے فتح مکہ کے بعد یا فتح مکہ سے کچھ پہلے حضرت معاذ بن جبل رضی اللہ تعالیٰ عنہ کو ملک یمن کا گورنر بنا کر بھیجا, جہاں اہل کتاب رہتے تھے, آسمانی کتاب کے ماننے والے رہتے تھے. تو روانہ کرنے سے پہلے, روانہ کرتے ہوئے آپ ان کے گھوڑے تک تشریف لے گئے اور وہاں پر آپ نے جملہ ارشاد فرمایا تھا اور بڑا عجیب سا جملہ تھا, اِنَّكَ تَأْتِي أَهْلَ الْكِتَابِ, اے معاذ تم اہل کتاب کے پاس جا رہے ہو. کیا مطلب تھا؟ یعنی میں تمہیں ایک ایسی قوم کے پاس بھیج رہا ہوں جو پڑھی لکھی قوم ہے, دعوت دین کے لیے, اسلام کے تعارف کے لیے, دین کی دعوت و تبلیغ کے لیے بھیج رہے ہیں, مگر یہ جملہ بطور تمہید کے حضرت معاذ کو گویا آپ متنبہ کرنا چاہتے ہیں, آپ کو راستہ دکھلانا چاہتے ہیں کہ آپ تنے تنہا ایک ایسے ملک میں جا رہے ہو جہاں کوئی ابھی اپنوں میں سے نہیں ہے, تو وہاں جاتے ہوئے اسلام کا انٹروڈکشن اور تعارف کراتے ہوئے تمہیں یہ سوچنا ہے کہ میں ایک ایسی قوم سے بات کرنے جا رہا ہوں جو قوم تعلیم یافتہ ہے, اہل کتاب ہے. کیا مطلب تھا؟ تمہاری گفتگو کا جو انداز ہو وہ سنجیدہ ہونا چاہیے, علمی ہونا چاہیے, بہت بہتر ہونا چاہیے. تمہاری گفتگو اس انداز کی ہو کہ تمہاری گفتگو پر کوئی آبجیکشن ہونے نہ پائے, تمہارے جذبات ابھر کر سامنے نہ آ جائیں, بلکہ ایک سنجیدہ انداز ہو, علمی انداز ہو, جس پہ کسی قسم کا تمہاری گفتگو میں ان کی طرف سے کوئی آبجیکشن نہ ہو, کوئی اعتراض نہ ہو. یہ دیکھیے نبی اکرم صلی اللہ علیہ وسلم کی بصیرت یہاں پہ لکھی ہے کہ کس قدر آپ کی نگاہ ایک دوسری قوم کے درمیان جو صحابی جا رہے ہیں ان کو کتنی بہترین سی نصیحت فرماتے ہیں. یہ نہیں کہا کہ ان کے درمیان رہ کر بہتر سے بہتر نماز پڑھنا, وہ تو پڑھتے ہی تھے, مگر وہاں یہ کہتے ہیں کہ تم اہل کتاب کے درمیان جا رہے ہو تو تمہاری گفتگو کا انداز, تمہارے باتوں کا انداز علمی ہونا چاہیے, مہذب اور سنجیدہ ہونا چاہیے, ان کے ذہن و دماغ کو سامنے رکھ کر تجھے بات کرنی چاہیے. جب حضرات صحابہ دنیا میں پھیلے ہیں تو یاد رکھیے گا ایک بات جو بڑی ذمہ داری کے ساتھ میں آپ سے عرض کر رہا ہوں کہ حضرات صحابہ جہاں بھی گئے دین کی دعوت کے لیے ہی گئے, ان کا ہر قدم دین کی بلندی کے لیے اٹھا ہے. مگر عجیب بات یہ ہے, تاریخ کو پر آپ نگاہ ڈالیں گے تو پورا کا پورا علاقہ, پورا کا پورا خطہ اور پوری کی پوری قوم جو ایمان میں داخل ہوئی ہے اس کا جو ریزن, اس کا جو سبب لکھا ہے وہ یہ لکھا ہے کہ حضرات صحابہ جہاں گئے ان کی جو قومی اور ملی اخلاقی زندگی ہے اس اخلاقی زندگی سے متاثر ہو کر ان کی اپنی ذاتی لائف کو دیکھ کر پورا کا پورا علاقہ دین میں داخل ہوا ہے. کیونکہ جب یہ حضرات صحابہ جس خطے میں جاتے تھے تو اس خطے میں ایک نیا, ایک چہرہ, ایک نئی شکل نظر آتی, تو دور سے دیکھتے تھے ان کے آپس کے ملنے کا انداز کیا ہے, ان کے گھر میں رہنے کا انداز کیا ہے, ان کی تجارت کا انداز کیا ہے, ان کے گفتگو کا انداز کیا ہے, چھوٹے بڑے کے ساتھ ان کا معاملہ کیا ہے. یعنی ایک انسان کی جو اخلاقی زندگی ہے اسی اخلاقی زندگی سے پورا خطہ, پورا علاقہ متاثر ہوتا تھا اور اسی خطے, اسی سے متاثر ہو کر پورا علاقہ ایمان میں داخل ہوتا تھا. पता चला कि जो इंसानी जिंदगी है, जो समाजी जिंदगी है, जो माशरती जिंदगी है, जो मिल्ली और कौमी जिंदगी है, जिसके अंदर सबसे ज्यादा जो चीज नुमाया और मुतासिर होती है, उसका इफेक्ट पड़ता है, वो इंसान की अखलाकी जिंदगी है। अखलाकी जिंदगी में एक दूसरे का एहतराम भी है, अखलाकी जिंदगी में गुफ्तगू की नरमी भी है, अखलाकी जिंदगी में एक दूसरे की नुसरत भी है, अखलाकी जिंदगी में एक दूसरे की मदद भी है, हमदर्दी भी है, गमखारी भी है, मुसीबत में काम आना भी है, परेशान हाल की परेशानी में जाकर उसके गम में शरीक होना भी है। ये तमाम चीजें अखलाकी जिंदगी में शामिल है। हम जब पढ़ते और सुनते हैं कि सन हिजरी 1992 में मोहम्मद इब्न कासिम जो असलन रहने वाले थे, जिनका सिलसिला ताल्लुक ताइफ से था, तो वो जब सिंध और के इलाके में, मकरान के इलाके में वो आए, किरमान के इलाके में आए और राजा दाहिर के साथ जो कुछ हुआ एक लंबी सी तारीख है। मगर वहां जब ये हजरात आए हैं तो वहां आने के बाद चंद दिनों के बाद जो कौम दर कौम जो ईमान में दाखिल हुई, उसकी बुनियाद ये है, कहते साहब इनकी आपस की जो जिंदगी है ये जिंदगी बड़ी अजीब सी है। एक दूसरे के साथ प्लेट पे बैठ के खाना, हर छोटा बड़े का अदब एहतराम और छोटे का के साथ अजमत का मामला, और उसके साथ कोई ऊंच नीच नहीं, एक दूसरे की गमखारी, एक दूसरे की खिदमत। खुलासा मैं कहना चाहता हूं कि हर जगह अल्लाह ताला ने जो हमारे दीनों मजहब को तकवीयत पहुंचाई है, जहां उसमें एलाए कलिमतुल्लाह का जज्बा हजरत सहाबा और हजरत ताबईन और मुहद्दिसीन के दिलों में छुपा था, अपनी जबानों से दीन की दावत का काम किया करते थे, वहीं इसमें सबसे ज्यादा जिसने तासीर पैदा किया है और अमली जिंदगी में तब्दीली पैदा की है, वो इंसान की अमली जिंदगी है। इसलिए अल्लामा सैयद सुलेमान रज़वी रहमतुल्लाह अलैह फरमाते थे कि कोई भी वो कौम जिसको दावत दी जाए, कोई भी वो कौम जिसको दावत दी जाती है, वो कौम जबान से उतना मुतासिर नहीं होती जितना आंख से मुतासिर होती है। फरमाते थे जितना जबान से मुतासिर नहीं होती उतना आंख से मुतासिर होती है। फिर फरमाते थे जिस कौम को तुम दावत दे रहे हो वो कौम तुम्हारी जबान से तुम्हारी तमाम खूबियों को सुन तो लेती है, मगर सुनने के बाद फिर वो अपनी आंखों से तुम्हारी अमली जिंदगी को देखती है। जब वो अपनी आंखों से तुम्हारी अमली जिंदगी को देखती है और तुम्हारी अमली जिंदगी में वो तमाम खूबियां, वो तमाम मकारिफ, वो तमाम अखलाकियात, वो तमाम अच्छाइयां सिफात मौजूद हैं, तो फिर वही आंखें उनको इस्लाम की तरफ राहिब करती हैं और फिर इस्लाम में दाखिल होती है। खुलासे कलाम ये है कि अल्लाह रब्बुल इज्जत ने हमें जो दीन और शरीयत अता फरमाई है उसके अंदर एक इंसान को समाजी जिंदगी कैसे गुजारना है, मिल्ली जिंदगी कैसे गुजारना है, अखलाकी जिंदगी कैसे गुजारना है, कौमी जिंदगी किस तरह से गुजारना है, इसके तमाम तर तामीरें तालीमात और तमाम तर हिदायतें मौजूद हैं। उन्हीं में से इज्तिमाईयत का कायम होना, इमारत का कायम होना उन्हीं में से एक बहुत बड़ा हिस्सा है। चुनांचे मुसलमानों की इज्तिमाईयत और मुसलमानों की इज्तिमाई कुव्वत और ताकत के बारे में हदीस पाक में तरगीब भी है, और मुसलमानों की शिराजा बंदिशी, मुसलमानों का मुंतशिर रहना और मुसलमानों का बिखरता हुआ रहना इसकी सख्त मजम्मत भी है। इसलिए हर दौर में उलमाए किराम ने मुसलमानों को एक इज्तिमाई प्लेटफॉर्म के साथ जोड़ने की कोशिश की है। जहां इस्लामी मामलकत हुआ करती है वहां का निजाम अलग है। हम और आप एक ऐसे सरजमीन पर रहते हैं जहां ये चीज मुमकिन नहीं, लिहाजा अब यहां इस दौर में हमें क्या करना चाहिए। हम और आप आज जमीयत उलमा के उनवान से यहां पे जमा हुए हैं। इसकी तारीख से पहले पहले मुख्तसर से एक और तमहीज जरा सुनिएगा। इस सरजमीन की एक बड़ी खूबी यह रही है कि अल्लाह ताला ने हर दौर में हमारी सरजमीन पर ऐसे बासलाहियत बाकमाल उलमा को अल्लाह ने हर जमाने पैदा फरमाया कि जो उलमा हर तरह की इल्मी सलाहियतों के साथ, हर तरह के तकवा तहारत परहेजगारी के साथ, वो हर जिहत से, हर एंगल से, हर पहलू से अपने कौम पर निगाह रखते थे। اور اپنے قوم کی نگہبانی اور اپنے قوم کی رہبری کرنا اپنے دین و شریعت کا ایک بڑا حصہ سمجھتے ہیں. اسی بنیاد پر ہمارے اکابر و مشائخ ہمیشہ پچھلی تاریخوں کا بھی مطالعہ کرتے تھے, اور پچھلی تاریخوں کا مطالعہ کرتے ہوئے اگلی زندگی میں اپنی قوم کو کیا رہبری کرنا ہے اور کیا رہنمائی دینا ہے اس کی بھی ہمیشہ ذمہ داری پوری فرماتے تھے. یہ اس سرزمین کی ایک بڑی بہت بڑی شاہ ولی اللہ محدث دہلوی رحمۃ اللہ علیہ, بظاہر ہم اور آپ یہ سمجھتے ہیں کہ شاہ ولی اللہ محدث دہلوی رحمۃ اللہ علیہ 12ویں صدی کے رہنے والے ایک محدث تھے اور ایک مدرسے میں رہ کر علم حدیث کا درس دیا کرتے تھے. عجیب بات یہ ہے کہ شاہ ولی اللہ محدث دہلوی رحمۃ اللہ علیہ کے زمانے میں یورپ کے اندر بزنس اور تجارت کے بڑے بڑے اصول تیار کیے جا رہے تھے. اسی زمانے میں یورپ کے اندر یہ شاہ ولی اللہ محدث دہلوی دہلی میں رہتے ہوئے اسلام نے تجارت کے, اسلام نے زراعت کے, اسلام نے بزنس کے, اسلام نے پارٹنرشپ ہونے کے, اسلام نے گویا کمپنی قائم کرنے کے کیا کیا اصول ہمیں دیے ہیں, اس کے کیا محاسن ہیں, وہاں وہ یورپ کے اندر ترتیب دیا جا رہا ہے اور یہاں یہاں بیٹھ کے ترتیب دے رہے ہیں. اور آج کے دور میں شاہ ولی اللہ محدث دہلوی کی ان باتوں کو جو حجت اللہ البالغہ کے اندر لکھی ہے ان باتوں کو پڑھتے ہیں تو ایسا لگتا ہے کہ یورپ کا سارا دستاویز ان کے سامنے ہے, حالانکہ اس زمانے میں رابطے کا کوئی شک کی کوئی شکل نہیں. اللہ رب العزت نے ہمارے علماء کو وہ بیدار مغزی عطا فرمائی تھی اور زمانے اور حالات سے اللہ تعالیٰ نے ان کو ایسا روشناس کرایا تھا کہ آنے والے زمانے میں کیا کیا ہو رہا ہے اور کیا کیا ہونے والا ہے اور کیا کیا کفر کی طرف سے ہو سکتا ہے. اللہ ان کے دلوں پر الہام فرماتے تھے اور اسی کے مطابق وہ اپنی تحریریں لکھ کر گئے. جب یہ ہمارا ملک مسلمانوں کے ہاتھوں سے نکلنے لگا اور 1799 کے اندر ٹیپو سلطان کی شہادت کے بعد جب اعلان ہو گیا کہ ہندوستان ہمارا ہے تو شاہ عبدالعزیز محدث دہلوی رحمۃ اللہ علیہ اس وقت ہی میں تھے اور بظاہر ایک مرد درویش اپنی خانقاہ میں ہے اور اپنی درسگاہ میں ہے, مگر وہاں سے وہ لکھتے ہیں کہ اب یہ ہندوستان دارالحرب ہو چکا ہے, ان انگریزوں کے ساتھ مقابلہ آرائی ہمارے اوپر فرض ہو چکا ہے. آپ سوچ سکتے ہیں کیا ہی کیا وجہ تھی وہاں اس بات کے لکھنے کی, اپنے پورے قوم کی حفاظت, اپنے پورے ملک کی حفاظت, ملک میں بسنے والے تمام انسانوں کی حفاظت اس بات میں ہے کہ اب ان کے ساتھ کسی طرح کا کوئی مصالحہ, ان کے ساتھ کسی طرح کا کمپرمائز مناسب نہیں ہے, بلکہ اب یہاں سے ان کا انخلا اور ان کا یہاں سے واپس چلا جانا یہ ضروری ہے. یہ حالات پر نظر رکھنے والے ہر دور میں علماء کرام ہی رہے ہیں. جب یہ ملک پورے طور پر ان کے تسلط میں آ گیا 1857 کا واقعہ آپ کے سامنے ہوگا, پھر اس کے بعد جیسے جیسے آزادی کی لہریں بڑھتی گئی تو آپ یاد رکھیے گا کہ آزادی کے 5 دور ہیں تاریخ میں, اس میں 4 دور وہ ہیں, اس کے بتانے کا وقت نہیں ہے, آزادی کے 4 دور وہ ہیں جس میں صرف اور صرف مسلمانوں نے ہی اس ملک کی آزادی کے لیے ہر طرح کی قربانیاں دی اور جانی اور مالی ہر طرح کی قربانیاں دی ہیں اسی مسلم قوم نے. 5ویں دور سے ہم نے ان کو ساتھ کیا ہے, یہ بھی یاد رکھیے گا, ہم نے ابتدا ان کو ساتھ کیا ہے, مگر عجیب معاملہ ہوا کہ کہتے ہیں کہ روٹی ہم نے پکائی اور کھانے کا موقع ان کو دیا, ساری قربانی اور ابتدا ہم سے ہے مگر آج سارا سہرا اور ساری کامیابی کا تاج وہ اپنے سر پر رکھنے کی کوشش کرتے ہیں. ہمارے اکابر نے تاج رکھنے کے لیے نہیں کیا تھا بلکہ دین و شریعت اور اپنے ملک کی حفاظت کے لیے کام کیا تھا. تو بہرحال یہ آزادی کا سلسلہ جب شروع ہوا اور چڑبڑ شروع ہوئی, تحریکیں شروع ہوئی, تو 1919 میں جمعیت علماء کی بنیاد پڑی. اس سے پہلے پہلے ملک کی آزادی کے لیے کئی تنظیمیں اور کئی تحریکیں چل رہی تھیں, ان میں بطور خاص ایک اہم تحریک ہے جس کا نام ہے خلافت تحریک, خلافت کمیشن. اس کے منشور, اس کے دستور کچھ الگ تھے. تو حیدرآباد میں اس کی میٹنگ ہو رہی تھی, اس میں ہر طبقے کے لوگ شامل تھے. وہاں پر ایک سوال آیا اور سوال یہ آیا کہ ہندوستان میں بسنے والی جتنی قومیں ہیں ہر ایک قوم کی اپنی الگ الگ جماعت بن چکی ہے، لہذا علماء کرام کی بھی ایک جماعت ہو. علماء کرام کی جماعت جمعیت علماء کا یہ مطلب نہیں تھا کہ اس میں صرف اور صرف علماء ہی ہوں گے، نہیں، اس کی قیادت، اس کی باغ ڈور، اس کی بنیادی اور کلیدی حیثیت علماء کے ہاتھ میں ہوگی، باقی علماء کی قیادت میں عوام کے ساتھ چلے. پہلے میٹنگ اس کی حیدرآباد کی طرف ہوئی اور اس میں حضرت مولانا مفتی کفایت اللہ صاحب رحمۃ اللہ علیہ اور مولانا عبدالحی فرنگی مہدی رحمۃ اللہ علیہ ان حضرات کو وہاں پر منتخب کیا گیا. پھر اس کے بعد دسمبر کے مہینے میں بنیادی طور پر میٹنگ ہوئی اور اس کا پورا ڈھانچہ، اس کی پوری شکل تیار کر دی. مقصد کیا تھا؟ اس وقت سب سے بڑا مقصد تھا جمعیت علماء کا کہ اپنی پوری قوم اور ملت کو مزید بیدار کرنا ہے، مزید بیدار کرنا ہے اپنے ملک کی آزادی کے لیے. اس ملک کی آزادی کا فائدہ جہاں قوم مسلم کو ہے، وہیں اس ملک کی آزادی کا حصہ برادران وطن کو بھی ہے. لہذا بنیادی حصہ تھا کہ اس جمعیت علماء کے پلیٹ فارم سے ساری قوم کو مزید بیدار کرتے ہوئے آزادی میں حصہ لینا ہے، اور ہر وہ آزادی کا طریقہ جو جائز ہے شریعت کی روشنی میں ہے اس کے مطابق ہمیں ہمیشہ آگے بڑھنا ہے. چنانچہ جمعیت علماء کا کردار اور اس کی پالیسی، اس کا طریقہ کار ایسا رہا کہ دیکھتے دیکھتے چند مہینوں میں جتنی دوسری تنظیمیں اور تحریکیں تھیں وہ تمام تحریکیں تنظیمیں یا تو ان کے ساتھ مکس اور منظر ہو گئی یا پھر وہ دب کر ختم ہو گئی، کیونکہ اس کا کردار ایسا تھا، اس کی سوچ ایسی تھی. ایک بات اور یاد رکھیے گا بطور سے اس کے کہ کسی بھی تنظیم کو، سمجھیے اس کو، کسی بھی تنظیم کو اور کسی بھی تحریک کو اور کسی بھی چڑوڑ کو اگر سمجھنا ہو تو اس کے لیے ہمارے پاس دو پیمانے ہیں. سب سے پہلے یہ دیکھیے کہ اس تحریک کے پیچھے، اس تحریک کے ساتھ، اس تنظیم کے ساتھ، اس جماعت کے ساتھ کس طرح کے لوگ شامل ہیں، کیسی شخصیات میں چل رہی ہیں، اور نمبر دو اس کے کارنامے کیا ہیں. آپ کو دیکھا اس کے کارنامے کیا کیا ہیں. ان دو چیزوں سے کسی بھی تحریک اور کسی بھی تنظیم اور کسی کمیٹی کا آپ اندازہ لگا سکتے ہیں. آپ کو سن کر حیرت نہیں بلکہ خوشی ہوگی کہ جمعیت علماء کا جب قیام ہوا اس کے بعد سے لے کر جمعیت علماء کے جو صدر رہے ہیں، پریسیڈنٹ رہے ہیں، یا جو جنرل سیکرٹری رہے ہیں، یا اس کے نیچے کے جتنے رہے ہیں، وہ پورے ہندوستان کے چوٹی کے بڑے بڑے علماء جو علم و فضل میں بھی بڑے کمال درجے کے تھے، ورا اور تقویٰ اور پرہیزگاری میں بھی بڑے اونچے مقام پر تھے، اور سیاسی تدبر اور سیاسی تفکر اور بصیرت اور دور اندیشی میں بھی وہ سارے لوگوں کے ماوا اور ملجا رہا کرتے. عام طور پر ہم لوگ اپنے مسلمانوں میں ڈاکٹر شوکت اللہ انصاری رحمۃ اللہ علیہ، ابو الکلام آزاد رحمۃ اللہ علیہ، حضرت موہانی رحمۃ اللہ علیہ، ان حضرات کو سیاسی اور بصیرت سے رکھنے والے کہتے ہیں، یقیناً ہے، مگر ابو الکلام آزاد رحمۃ اللہ علیہ بھی ہمارے اکابر کے سامنے گھٹنا ٹیکتے تھے. حضرت شیخ الہند رحمۃ اللہ علیہ کا حد درجہ سیاست کے اعتبار سے ان کا ادب و احترام کیا کرتے تھے. تو اللہ رب العزت نے اس جماعت کو ہمیشہ ایسی شخصیات سے، ایسے اکابر سے، ایسے علماء سے وابستہ رکھا کہ جو علماء ہر اعتبار سے باکمال تھے، علم و صلاحیت فضل کے اعتبار سے بھی اور اخلاص للہیت اور ورع و تقویٰ کے لحاظ سے بھی اور سیاسی تدبر اور سیاسی تفکر کے اعتبار سے بھی. میں اس کی ایک مثال دیتا ہوں کہ کہیں سے کچھ اچھی باتیں ملے تو انسان کو لینا چاہیے. جب شیخ الہند رحمۃ اللہ علیہ کو مستقل شیخ الہند محمود حسن دیوبندی رحمۃ اللہ علیہ یاد رکھے گا، جو جمعیت علماء کے سب سے بنیادی، سب سے پہلے بڑے صدر بنے ہیں. اور یہ بھی معلوم ہوگا آپ کو کہ یہ دارالعلوم دیوبند کے سب سے پہلے شاگرد ہیں. پہلا پروڈکٹ جو دارالعلوم کا نکلا ہے وہ کون ہے؟ شیخ الہند بنا. جب یہ ریشمی تحریک کی بنیاد پر مکہ مکرمہ سے گرفتار ہوئے، اور آپ کو یہ بھی حیرت ہوگی کہ مکہ سے کیوں گرفتار ہوئے، وہ ریشمی تحریک کی بنیاد پر یہاں سے مکے چلے گئے،
और जाने की वजह क्या थी वो भी समझिए कि हिंदुस्तान को आजाद कराने के लिए उन्होंने दो पॉलिसी बनाई थी। एक पॉलिसी ये बनाई थी कि 1917 दिसंबर में हम यहां पर तमाम लोगों की तरफ से बगावत शुरू करेंगे अंग्रेज हुकूमत के खिलाफ, यहां से अंदरूनी तौर पर इंटरनल बगावत करेंगे, और जो बाहर की जो मुस्लिम ताकतें हैं उन बाहर की मुस्लिम ताकतों से नुसरत और मदद लेकर सरहद के इलाके से हमला करेंगे। ये उनकी पॉलिसी थी। इसी पॉलिसी के तहत शेख मुरीद रहमतुल्लाह अलैह ने रेशमी तहरीक नाम से एक चळवळ चलाया। अपने शागिर्दों को बदला सिंधी रहमतुल्लाह अलैह, दीगर हजरात को उन्होंने मुल्क के अंदर फैला दिया। फिर वो यहां से वहां चले गए। अंग्रेज पीछा कर रहा था, अंग्रेज उस वक्त अरब को तोड़ने की कोशिश कर रहा था, लिहाजा वो हिजाज के जो गवर्नर हुआ करते थे, हिजाज के गवर्नर मक्का मदीना ताइफ वगैरह खैबर के जो गवर्नर हुआ करते थे उस जमाने में, उसका लकब था शरीफ मक्का। तो शरीफ मक्का को उसने फोड़ लिया और हजरत शेख उल हिंद रहमतुल्लाह अलैह जो वहां से तुर्की जाना चाह रहे थे और सल्तनत उस्मानिया की मदद लेना चाह रहे थे, तो वहीं पर बगावत करा के शेख उल हिंद रहमतुल्लाह अलैह को गिरफ्तार करा लिया और गिरफ्तार करा के माल्टा के जेल में भेज दिया। मैं ये हिस्सा आपको सुनाना चाहता हूं कि शेख उल हिंद रहमतुल्लाह अलैह जब माल्टा पहुंचे और माल्टा के जेल में गए तो उन्होंने देखा कि अंग्रेज की चूंकि सबसे बड़ी हुकूमत दुनिया में चल रही है, इसलिए दुनिया के मुख्तलिफ मुल्कों के बड़े बड़े सियासी जो अंग्रेज के मुखालिफ थे वो भी वहां कैद बंद में थे। तो शेख उल हिंद रहमतुल्लाह अलैह उनके पास भी बैठते थे। ये नहीं सोचते थे कि ये गैर है, बल्कि समझते थे कि सियासी एतबार से, मुल्की एतबार से और सियासी इख्तलाफ की बुनियाद पर हम इनकी बैठते थे। चुनांचे जब रिहा होकर जेल से तशरीफ लाए और उनका इस्तकबाल बंबई एयरपोर्ट पे हुआ, बंदरगाह पे हुआ, तो वहां उलमाए किराम ने उनका इस्तकबाल किया। हजरत शबरी रहमतुल्लाह ने फरमाया कि किस जेल में मैं था और वहां हर तबके के लोग थे, वहां से मैं दो तीन बातें सीख कर आया। हजरत उलमा हैरान थे। उन्होंने फरमाया कि इस वक्त इस मुल्क में मुसलमानों की बका, मुसलमानों की हिफाजत, मुसलमानों की बका और मुसलमानों की हिफाजत यह है कि मुसलमानों के एक एक घर में कुरान की तालीम को आम किया जाए, यानी इनको अनपढ़ ना रखा जाए बल्कि इनके अंदर तालीम को जिंदा किया जाए। इसलिए कि देख कर आए थे कि जो कौम तालीम से महरूम कर दी जाती है कि उस कौम का नामो निशान मिट जाता है। तो हम ये सोच कर आए हैं कि हर घर में कुरान करीम की तालीम हो, और जब कुरान करीम की तालीम आगे बढ़ेगी तो इंसान दूसरे उलूम को हासिल करेगा। गोया इल्म को जिंदा करना हर घर में इस कौम की हिफाजत का जामिन है। और नंबर दो पे फरमाया था कि मुसलमानों के दरमियान इत्तेफाक और इत्तेहाद की शक्लों को पैदा किया जाए। जाहिर बात है ये शख्स वहां से सोच कर आता है जहां वो कैदो बंद में है और उसी तमाम कौमों के दरमियान है। तो शेख उल हिंद रहमतुल्लाह अलैह जिस वक्त जमीयत उलमा का कयाम हुआ उस वक्त वो जेल में थे। 1919 के अंदर जमीयत उलमा का कयाम हुआ और हजरत वहां से रिहा पाकर 1920 में यहां तशरीफ लाए। जमीयत उलमा ने जहां मुल्क की आजादी में हिस्सा लिया है, 1947 तक जो जमीयत उलमा का बुनियादी किरदार रहा वो मुल्क की आजादी में। मगर आप जानते होंगे कि मुल्क की आजादी से पहले जब मुल्क हमारा आजादी की तरफ चल रहा था और ऐसे आसार, ऐसे निशानात नजर आ रहे थे कि अब ये मुल्क आजाद हो जाएगा, तो फिर इस कौम, इस मुल्क की दूसरी कौमों ने पहले से ही अपने गंदे और नापाक अजाइम को मुरतब करना, उसको तरतीब देना शुरू कर दिया। चुनांचे आप अंदाजा लगाएं कि जब मलका विक्टोरिया को पता चला कि हिंदुस्तान में आजादी बहुत जोर पकड़ रही है, तो उसने वहां पार्लियामेंट में बयान दिया था कि अगर हिंदुस्तानियों को मुल्क की आजादी चाहिए तो पहले उनसे पूछो तो सही कि अगर आजाद मुल्क मिल भी गया तो तुम्हारे पास कोई दस्तूर है, तुम्हारे पास कोई कानून है, तुम्हारे पास कोई बंधारण है जिस बंधारण और कानून के मुताबिक आजादी के बाद तुम मुल्क चला पाओगे। जब ये बात यहां पहुंची तो थोड़ी सी गैरत उभरी। चुनांचे उस वक्त एक कमेटी बनाई गई मोतीलाल मोतीलाल ये नेहरू की सरकर्दगी में, और उसके बाद ये हुआ कि भाई अगर मुल्क आजाद होता है तो वहां हमें किस तरह से इस मुल्क को चलाना है। वहां चूंकि उस कम्युनिटी में रहने वाले ज्यादातर गैरी थे, जब वो दस्तूर तैयार हो गया, वो रिपोर्ट तैयार हो गई, तो उस रिपोर्ट का नाम पड़ा नेहरू रिपोर्ट, मोतीलाल नेहरू। तो मोतीलाल नेहरू के नाम से रिपोर्ट तैयार हुई। जब उस रिपोर्ट सामने आई है, याद रखिएगा, उस रिपोर्ट के अंदर जो हिंदुस्तान का जो दस्तूर बनाया गया था और जो हिंदुस्तान के चलाने की जो तारीख जो तरतीब बनाई गई थी, उसमें मुस्लिम कौम के हकूक के तस्करे नहीं थे। उस वक्त सोच सकते हैं, अभी आजादी से पहले का यह जहन काम कर रहा है, आजादी से पहले का यह जहन काम कर रहा है।